आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बचाउनलाई सबै पापहरू मेटाउनलाई यीशु आए संसारमा डाँडाको गाउँमा बुझ्यो खुसीको गीत मुक्तिदाताको जन्मले उद्धार गर्नु सबलाई सबै पापहरू भेटौनला यीशु आए संसारमा नाकाको गाउँमा बुझ्यो खुसीको गीतहरू मुक्तिदाताको जन्मले उद्धार गर्न हो सबलाई
श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्यार भरा नमस्कार तथा प्रभु येशु ख्रिष्टको नाममा ख्रिष्टीय अभिवादन। जय मसीह। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा प्रस्थान 12 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। अध्ययन गर्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ इसरायलीहरूले धार्मिक वर्षको आरम्भ निस्तार चाडको स्थापना। निस्तार चाडको धार्मिक कृत्यको विवरण दिइएको छ र मिश्रका पहिलो वा जेठो सन्तान मारिन्दछन् र मिश्रको मुलुकबाट इसरायलीहरूलाई बाहिर निकालिन्दछ। टिप्पणी: निस्तार चाड चाहिँ मिश्रबाट इसरायलीहरूको छुटकाराको स्मृतिमा यादमा स्थापन गरिएको थियो र तिनीहरूलाई यहोवा परमेश्वरको राष्ट्रको रूपमा ग्रहण गरियो। निस्तार चाडले परमेश्वरसँग नयाँ सम्बन्धमा इसरायल राष्ट्रको जन्मको जग बसाल्दछ। सबभन्दा पहिले हामी देख्छौ इसरायलको धार्मिक वर्षको आरम्भ शुरूआत। प्रस्थानको पुस्तकमा अति नै मुख्य अध्याय हो। यहाँ हामी निस्तारको पर्वको स्थापनाको थाहा पाउँछौ। यो पावलले पहिलो कोरन्थी 5:7 पदमा भनेका कुराको तस्विर हो। किनभने हाम्रो निस्तार चाडका बलिदान भइसकेको छ जो ख्रिष्ट हुनुहुन्छ। ख्रिष्ट प्रभु यस अध्यायमा हुनुहुन्छ, यो कुरा हामीले सोचौं। प्रस्थान 12:1-2 पदमा भनिएको छ, मिश्र देशमा परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, यो महिना चाहिँ तिमीहरूका निम्ति महिनाको शुरू वर्षको पहिलो महिना हुनेछ। यस अध्यायले हामीलाई प्रस्थानको पुस्तकमा नयाँ विभाजनतिर ल्याउँदछ। पहिलो विभाजन अध्याय 1-11 हो, जुन छुटकारा दिने मोससँग व्यवहार गर्दछ भने दोस्रो खण्ड अध्याय 12-14 इसरायलको छुटकारासँग व्यवहार गर्दछ। पहिलो चाहिँ छुटकारा दिने वाला थियो भने अहिले चाहिँ यो छुटकारा हो। छुटकारा हुने काम वास्तवमा मोसाद्वारा भएको होइन, छुटकारा चाहिँ पहिले रगतद्वारा भएको हो। यसको मतलब निस्तार चाड पहिलो जन्मेको सन्तानको मृत्यु। त्यसपछि अध्याय 13-14 पदमा लाल समुद्र पार गर्दाखेरि मिश्रका सैनिकहरूको विनाश, जुन शक्तिद्वारा हो। परमेश्वरले तिनीहरूलाई रगत र शक्तिद्वारा छुटकारा दिनुभयो। कसलाई? इसरायलीहरूलाई। अनि मित्र, हाम्रो छुटकारा वा उद्धार मुक्ति पनि रगत र शक्तिद्वारा हो। त्यो रगत जुन प्रभु येशूले हाम्रो पापहरूको दण्ड चुकाउन कलवरीको क्रुसमा बगाउनु भएको रगत हो। अनि त्यो शक्ति चाहिँ पवित्र आत्माको शक्तिले हाम्रो पापी हृदयमा त्यस कुरालाई वास्तविक र सफल फलप्रद बनाइदिनुहुन्छ। जकरिया 4:6 पदले भन्छ, न त बलले न शक्तिले तर मेरो आत्माले भनी सेनाहरूका परमेश्वर भन्नुहुन्छ। छुटकारा वा उद्धार चाहिँ हाम्रो लागि क्रुसमा प्रभु येशूको काम हो र हामी भित्र पवित्र आत्माको काम। पद 1-2 इसरायल राष्ट्रको जन्मदिनको बताउँदछ। जब इसरायलीहरू मिश्रमा प्रवेश गरे यो परिवारको रूपमा थियो। केही परिवार मिश्रमा प्रवेश गरे थिए। जब तिनीहरू मिश्रबाट निक्लिआए यो राष्ट्रको रूपमा निक्लिआएका थिए। चाखलाग्दो कुरा यहाँ के छ भने परमेश्वर परिवारमाथि जोड दिनुहुन्छ, किनभने यही परिवारहरू मिलेर राष्ट्र बनियो। 1-2 पदमा भनिएको छ, मिश्र देशमा परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, यो महिना चाहिँ तिमीहरूका निम्ति महिनाहरूको शुरू वर्षको पहिलो महिना हुनेछ। यहाँ निस्तार चाडको स्थापना हामी देख्छौ। अनि 3 पदमा हामी देख्छौ, इसरायलका सारा समुदायलाई यसो भन् कि महिनाको 10 दिनमा तिनीहरू हरेकले आफ्नो आफ्नो परिवारको निम्ति हरेक घराना अनुसार एक एक पाठो ल्याएर राखोस्। यस पदमा जोड दिने दुई स्थायी बुँदाहरू हुन्, पहिलो रगत र दोस्रो परिवार। इसरायलीहरू राष्ट्र भएका छन् र परमेश्वर तिनीहरूलाई छुटकारा दिन गइरहनु भएको छ, तर उहाँ यो परिवारहरूद्वारा र परिवारमा व्यक्ति विशेषहरूद्वारा गर्नुहुनेछ। हरेक घरमा एउटा पाठा हुन आवश्यक थियो। पाठाले निश्चय नै चौकोसमा लगाएको रगतको बताउँदछ। 4 पदमा भनिएको छ, कसैको घरानामा एउटा पाठोको लागि मानिस थोरै भए त्यसलाई त्यसले आफ्नै घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्ती अनुसार मिलोस्। हरेक मानिसको खुवाई अनुसार पाठोको गन्ती गर्नु। यस पदले जहान परिवारको लागि पाठा खाने पाठा सानो हुनेछ भन्ने कुराको बारेमा केही भन्दैन। पाठो पर्याप्त भन्दा पर्याप्त छ, काफी एकदम काफी छ। तर यो सम्भव छ कि पाठाको लागि जहान परिवार थोरै हुन सक्छ। परमेश्वर हरेक परिवारको व्यक्ति विशेष सदस्यहरूमा रुचि राख्नुहुन्छ। हरेक परिवारले पाठा राख्न वा तिनीहरूसँग पाठा ल्याइराख्न आवश्यक थियो। तर यदि कुनै व्यक्ति र उसको पत्नी निसन्तान थिए भने वा विवाहित बच्चाहरू थिए भने जो तिनीहरूबाट अलग्गै रहेका थिए भने तब के त तब यो दम्पति छिमेकीसँग मिल्न पर्दथ्यो जो उही अवस्थामा छन् र पाठा आपसमा बाँड्नु पर्दथ्यो। हरेक परिवारमा हरेक व्यक्ति विशेष पाठाको एक भाग पाउँदछन्। निस्तार चाडको उत्सव व्यक्तिगत र निजी मामला हो। हजुर, निश्चय नै यो राष्ट्रको लागि छुटकारा वा उद्धार हो, तर यो परिवारमा केन्द्रित छ। यो परिवारमा हरेक व्यक्ति विशेष सदस्यद्वारा ग्रहण गरिएको र प्राप्त गरेको हुनुपर्छ। यो निस्तार चाड पारिवारिक मामला हो। परमेश्वर कार्य प्रणालीको प्रस्तुत गरिरहनु भएको छ, जुनद्वारा उहाँ व्यक्ति विशेषलाई छुटकारा वा उद्धार दिन गइरहनु भएको छ। कुनै व्यक्ति तिनी राष्ट्र वा परिवारको सदस्य भएकोले गर्दा उद्धार पाउन सक्दैन। उदाहरणको लागि फिलिपीको जेलरको र तिनको परिवारको उद्धारको विवरणको बारेमा हेरौं, जुन प्रेरित 17 अध्यायमा भनिएको छ। जेलरले ख्रिष्टमा विश्वास गरेको कारणले तिनको परिवारले उद्धार पाएका थिएनन्, तर तिनका हरेक परिवारका सदस्यहरूले पाठासँग कारोबार बनाए। हरेकले पाठा वा थुमाको भाग लिनु परेको थियो, अनि त्यो कुरा यहाँ सत्य छ। हरेक व्यक्तिले यस तरिकामा आफ्नो विश्वासको प्रदर्शित गर्नु परेको थियो। प्रभु येशूमा विश्वास गर, त्यसपछि तिमीले उद्धार पाउनेछौ अनि तिम्रो परिवारले। यसको मतलब यो होइन कि यदि तपाईँले प्रभु येशूमा विश्वास गर्नुहुन्छ भने तब तपाईँको परिवार उद्धार पाउनेछन्। हरेक व्यक्ति विशेष घरको कौसीमा लगाएको रगतको उद्धार वा छुटकारा र सुरक्षा मुनि आउनको निम्ति व्यक्तिगत रूपमा यसमा संलग्न हुनुपर्छ र भाग लिनुपर्छ व्यक्तिगत रूपमा। हामी मिश्रको मुलुकमा भएको भाग्य निर्धायक रातमा आएका छौं। अन्तिम विपत्ति, महामारीको विपत्ति यी मिश्रीहरूमाथि झर्न लागेको छ। गोसेन प्रदेशमा रहने ती दासी दास इसरायलीहरू अन्तिम तीन महामारी विपत्तिहरूको अवधिबाट जोगाइएको छ र परमेश्वरका जनहरू इन्साफबाट दण्डबाट बचाइए। तर तिनीहरूलाई उद्धार वा छुटकारा दिइएको थिएन। अहिले तिनीहरूलाई उद्धार वा छुटकारा दिइनेछ। रगतमा आफ्नो विश्वासको प्रदर्शन गर्नेछन् तिनीहरूले। 5-6 पदमा भनिएको छ, तिमीहरूको पाटो खोट रहित होस्, एक वर्षको पाठो। तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनु, त्यो तिमीहरूले त्यस महिनाको 14 दिनसम्म राख्नु र इसरायलको समुदायका सबै मानिसहरूले यो बेलुकी पख मारुन्। यो शास्त्रको खण्ड अति नै चाखलाग्दो छ। यो कुराको ध्यान दिनुहोस् कि हरेक परिवारसँग पाठो थियो। त्यस साँझ पख हजारौं पाठाहरू मारिन आवश्यक थियो। तर 6 पदमा हामी पढ्छौं, इसरायलीहरूले त्यो बेलुकी पख मार्नु पर्दथ्यो। यी पाठा वा भेडाहरूले अर्को थुमा वा पाठाको संकेत गरिरहेको थियो। परमेश्वरले यी सबै भेडा वा पाठाहरूलाई एउटै पाठा वा एउटै थुमाको रूपमा हेर्नुभयो, जो हाम्रो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। अनि यहाँ जोड हाम्रो निम्ति निस्तार चाडमा बलिको थुमा हुनुहुन्छ। यस चाडले संसारमा येशू ख्रिष्टको आगमनको औल्याइरहेको थियो। 7 पदमा भनिएको छ, तब तिनीहरूले त्यसको रगत लिएर जुन जुन घरमा त्यो खाइन्छ त्यसको ढोकाको चौकसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाउन्। तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमीर नहालेको रोटीसित खाउन्, तितो सागसित तिनीहरूले त्यो खाउन्। मित्र, इसरायलको सन्तानहरूले पाठाको रगत ढोका वा चौकसमा लगाउनु पर्दथ्यो। त्यस रगतलाई देखेर मृत्यु ल्याउने स्वर्गीय दूत त्यस घरको परिवारलाई केही नगरी जाँदथ्यो, तिनीहरू सुरक्षित रहने थिए। म विश्वास गर्छु कि यहाँ त्यो प्रश्नको उत्तर दिइएको छ जो धेरै पल्ट प्रश्न गरिन्दछ। स्वर्गीयमा उठै लगिएका समयमा विश्वासीका साना साना बच्चा बालकहरूको बारेमा के हुनेछ, तिनीहरूलाई के हुनेछ त यदि साना बच्चाहरू घरमा छन् र जब प्रभु आफ्ना जनहरूको लागि बादलको सवारीमा लिन आउनुहुन्छ, के उहाँ आमा र बाबु लिएर जानुहुन्छ र साना बच्चाहरूलाई पृथ्वीमै छोडिन्दछ, पृथ्वीमै छोडिन्छन्? यो अध्यायले हामीलाई यो कुरा देखाउँछ कि परमेश्वरले यी साना बच्चाहरूलाई छोड्नुहुने छैन। घरभित्र परिवारहरू पाठाको मासु खाइरहेका छन्, यसको मतलब तिनीहरू विश्वासद्वारा ख्रिष्टको बधनमा भाग लिइरहेका छन्। साना बच्चाहरू जान्दैनन् के भइरहेको छ। जब इसरायलहरू मिश्र देश छोडेर जाँदा के तिनीहरू त्यहाँ नै छोडिनेछन् त? यदि साना बच्चाहरू कुनै कुराको छुटकारा वा कुनै कुराको छुट्याउने र निर्णय बनाउने उत्तरदायित्वको उमेरमा अझसम्म आइपुगेका छैनन् भने के तिनीहरूलाई मारिनेछ त? अह मित्र, यो कदापि होइन। रगतले परिवारका हरेक जनलाई ढाक्दछ। जसरी परमेश्वरले मिश्रबाट इसरायलहरूलाई छुटकारा दिँदा र मिश्र छोड्दा साना बच्चाहरूलाई छोडिएन, त्यसरी नै स्वर्गीय यात्रामा उठाइ लगिँदा साना बच्चाहरू छोडिने छैन। भनिएको छ आठ पदमा, तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमीर नहालेको रोटीसित खाउन्, तितो सागसित तिनीहरूले त्यो खाउन्। यहाँ हरेक निर्देशन जुन यस निस्तार चाडसँग सम्बन्धित छ यससँग विशेष अर्थ र सन्देश थियो। यस पदले परिवारको संगतिको बताउँदछ। सबै मिलेर खाए, आज हाम्रो परिवारमा मण्डलीमा संगतिको कति धेरै आवश्यक छ। हामीलाई यसै पदमा भनिएको छ तिनीहरूले पाठाको मासु आगोमा पोलेर खानु पर्दछ। आगोले दण्डको बताउँदछ। मित्र, पापको दण्ड हुन नित्यन्त आवश्यकता छ। अनि अर्को कुरा, तिनीहरूले खमीर नहालेको रोटी खानु पर्दछ। खमीरले पापको बताउँदछ र खमीर नहालेको रोटीले चाहिँ ख्रिष्टको बारेमा बताउँछ जुन हामीले खान आवश्यक छ। मतलब उद्धारको निम्ति उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गरी अप्नाउन आवश्यकता छ। अनि उही समयमा तिनीहरूले तितो सागसित त्यो खानु पर्दथ्यो। यद्यपि यी तिते सागहरूको सम्बन्धमा थुप्रै अर्थहरू व्याख्यानहरू भए तापनि यस प्रसंगमा म विश्वास गर्छु कि यसको अर्थ हो येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरिसकेपछि हाम्रो जीवनको अनुभव सधैँ मिठो हुँदैन। तितो सागहरू छुटकारा वा उद्धारसँग जोडिएको छ। नौ पदमा भनिएको छ, त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन तर आगोमा पोलेर त्यसका शिर खुट्टाहरू र भित्री भागहरू समेत खाओ। यो बलिदानको पाठाको मासु काँचो खानु हुँदैनथ्यो किनभने यसले मानव जीवनहरूमा पापको दण्डको बताउँदथ्यो र यसलाई बलिदानको र दण्डको आगोको आवश्यकता छ। जब कुनै व्यक्ति ख्रीष्टका आउँछ तिनी पापीको रूपमा आउँदछ, न त्यो बलिदानको पाठाको मासु पानीमा उबालेर खान नै सकिन्थ्यो। यसको साधारण अर्थ यही हो, हामीले ख्रीष्टलाई विश्वास गर्नुपर्छ र उहाँलाई मात्र। अभाग्यवश आज त्यहाँ थुप्रै मानिसहरू आफ्नो उद्धारको लागि पानी रूपी धर्म कर्म धर्म कृत्य इत्यादिमा विश्वास गरिरहेका छन्। हरेक कुरा आगोमा पोलेर खान आवश्यक थियो, यो आगोको दण्ड थियो। अनि एघार र बाह्र पदमा भनिएको छ, पटुक्का कसेर खुट्टामा जुत्ता लाएर हातमा लौरो लिएर हतार हतार गरी तिमीहरूले त्यो खानु, यो परमेश्वरको निस्तार चाड हो। त्यस रात म मिश्र भएर जानेछु र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेकाहरूलाई मार्नेछु र मिश्रका सबै देवहरूका विरूद्धमा म इन्साफ गर्नेछु, परम प्रभु म नै हुँ। मित्र, जब तपाईँ ख्रीष्टका आउनुहुन्छ तपाईँको आफ्नो कम्मर कसेको हुनुपर्छ र संसारबाट बाहिर निस्की आउन तयार भएको हुनुपर्दछ र कति पनि संसारमा र संसारको कुरामा संलग्न हुन सक्नुहुन्न। म विश्वास गर्दिन कि तपाईँ ख्रीष्टमा विश्वास गरी विश्वासी बन्न सक्नुहुन्छ, तर उही समयमा संसारमा र पापमा पनि निरन्तर लागिरहन सक्नुहुन्छ। अह, यदि यस्तो हो भने म विश्वास गर्दिन कि वास्तवमा हामी विश्वासी हौ। अनि यसको मतलब यो होइन कि तपाईँ कहिले कहीँ वा कहिले पनि कति पनि पाप गर्नुहुने छैन। अह, तर यसको मतलब यो हो कि तपाईँ पापको ढाँचामा, पापको आदतमा, पापको अभ्यासमा रहिरहने बानी परेको व्यक्ति हुनुहुन्न। म एकजना स्त्रीलाई चिन्छु जसको ठूलो रक्सी भट्टीको दोकान थियो र तिनी मन फिराएर प्रभु येशु ख्रिष्टमा विश्वास गरेर आइन्। तिनले मलाई भनिन् कि तिनी यस व्यापारबाट हात धुन गइरहेकी छिन्, अर्थात यसको उनी कति पनि चलाउन चाहदिनन्। अनि तिनले भनिन् कि यदि तपाईँ यस दोकानमा रहेका भट्टीका बोतलहरू अनि ड्रमहरूलाई ह्यामर लिएर नष्ट गर भन्नुहुन्छ भने म अहिले तत्कालै चाँडै नै त्यो गर्नेछु। तर तिनीसँग भएको जाइ जेथा नै खाली त्यति मात्र थियो। तब मैले तिनलाई यी व्यवसायलाई कसैको हातमा बेचिदिनलाई भने, अनि तिनले त्यो बेचिन् र आज अति नै महान आत्मिकी विश्वासी प्रभुको दासी भएकी छिन्। मित्र, तपाई संसार रूपी पापबाट बाहिर निस्कि आउनुहुनेछ यदि ढोकाहरूमा रगत लगाइएको छ भने। तपाईले बलिदानको पाटा खानु पर्दछ र त्यहाँबाट जान तयारीको लागि आफ्नो कम्मर कस्नु पर्दछ। परमेश्वरले आफ्ना महामारीका विपत्तिहरू एउटा पछि अर्को गर्दै मिश्रको मुख्य देवहरूको विरूद्धमा निर्दिष्ट गर्नुभयो। हरेक ती देवहरूले पहिलो जन्मेको सन्तानलाई भेटीको रूपमा दावी गर्दथ्यो, माग गर्दथ्यो। अहिले परमेश्वरले आफ्नो बन्दुकहरू ती मिश्री देवहरूको विरूद्धमा फर्काइरहनु भएको छ। अनि तेह्र पदमा भनिएको छ, तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुने छैन। मित्र, इसरायलीहरू अब्राहमको सन्तान भएकोले गर्दा सुरक्षित राखिएनन् वा बचाएनन्। यदि मिश्रहरूले परमेश्वरको आज्ञाको पालन गरेका भए तिनीहरू पनि बचाइने थिए। परमेश्वरले भन्नुभयो, जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु। मित्र, कोही पनि यसकारणले बचाइएको थिएन किनभने तिनले सक्दो उत्तम काम गरिरहेका थिए वा तिनी इमान्दार थिए या तिनी असल व्यक्ति थिए। अह, परमेश्वरले भन्नुभयो, जब म रगत देख्नेछु म तिमीहरूलाई चाहिँ छोडिदिनेछु। रातको समयमा घरभित्रबाट कुदी निस्कि आएर रगतमा हेर्नु पर्दैनथ्यो। तिनीहरूले यसमा विश्वास र भरोसा मात्र राख्नु पर्ने थियो। तिनीहरू खतनाको धार्मिक कृत्य गरेर बचाइएका थिएनन् वा तिनीहरू कुनै चर्चका सदस्य वा मण्डलीहरू भएकाले तिनीहरू बस्दैनन्, उद्धार पाउँदैनन्। परमेश्वरले भन्नुभयो, जब म रगत देख्नेछु तब म तिमीहरूलाई छोडेर जानेछु। मृत्यु ल्याउने स्वर्गीयदूत छिमेकी आसपासका सर्वेक्षण गरिरहेका थिएनन्। तिनीहरूले झ्याल खोलेर त्यस मृत्यु ल्याउने स्वर्गीयदूतलाई यो भन्न आवश्यक थिएन कि तिनीहरू कति असल व्यक्तिहरू थिए, कति धेरै तिनीहरूले धर्म कर्म र सामाजिक उत्थानका कामहरू गरे। जुन व्यक्ति त्यस रातमा आफ्नो घाँटी झ्यालबाट बाहिर निकाल्दथे तिनी मरिहाल्दथे। परमेश्वरले भन्नुभयो, जब म रगतलाई देख्नेछु म तिमीहरूलाई छोडिदिनेछु। यसमा केही कुरा थप्न आवश्यक छैन। त्यस रगतमा तिनीहरू बस्ने कुरा थियो। त्यस रगतमा को बचे त? ती व्यक्तिहरू जसले परमेश्वरलाई विश्वास गरे, भरोसा गरे। ती व्यक्ति जसले आफ्नै ढोका वा चौकसको माथि पाठाको रगत छर्के लगाए र त्यसमा विश्वासद्वारा हेरे, तिनीहरू मात्र बाँचे। मित्र, परमेश्वर यहाँ मलाई भन्नुहुन्छ कि ख्रिष्टको रगत क्रुसमा बहाउने कामले मलाई उद्धार दिनेछ, बचाउनेछ, र यसको निम्ति अरू केही कुरा थप्न आवश्यक छैन। परमेश्वरले भन्नुभयो, जब उहाँले रगत देख्नुभयो उहाँले त्यस घरलाई छोडेर जानुहुने थियो, बचाइदथ्यो। रगत कुनै रहस्य वा अन्धविश्वास चिनो होइन। परमेश्वरको वचनभरि महान सिद्धान्तको चलन देख्छौं कि रगत नबगाइकन पापको मोक्षको प्रायश्चित वा क्षमा छैन। रगत नबगाइकन पापको प्रायश्चित वा क्षमा छैन। अर्को शब्दमा
जानी बुझी या ठूलो दिल बनाएर पापको नदेख्नलाई आफ्नो आँखा उहाँ बन्द गर्नुहुन्न र यसको केही गर्नुहुने छैन। अह जस्तो कि आज धेरै न्यायाधीशहरू तिनीहरूको अगाडि दोषीलाई ल्याइदछ, कहिले कहीँ तिनीहरूलाई निर्दोष पनि साबित पारिन्दछ र तिनीहरूलाई दण्ड दिइँदैन। मित्र, परमेश्वरको व्यवस्था यो विश्वमा फेरबदल नगर्ने व्यवस्था हो, कहिले पनि परिवर्तन नहुने व्यवस्था हो। जुन प्राणले पाप गर्छ त्यो मर्नेछ, पापको झेला मृत्यु हो। अनि सबैले पाप गरेका छन्, एउटै पनि धर्मी छैन। मित्र, मृत्यु दण्ड हामी सबै माथि छ, तर परमेश्वर अनुग्रही र कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ र त्यस दोषीको अपराधीको दण्डको प्रतिस्थापकको रूपमा ख्रिस्ट नयाँजेलसम्म थुमा वा पाठाको प्रयोग भयो, अनि यी सबै थुमाले वा पाठाले ख्रिस्ट प्रभुको औँल्याइरहेको थियो। योना 1:29 पदमा भनिएको छ, प्रभु येशु परमेश्वरको थुमा हुनुहुन्छ जसले संसारको पाप उठाइलानुहुनेछ। मित्र, यदि हामीले ख्रिस्टलाई ग्रहण गर्छौं भने एक पापीको रूपमा हामी माथि आइपर्ने दण्डबाट बच्न सक्छौ। के तपाईँले ख्रिस्टलाई विश्वास गर्नुभएको छ? अहिले त्यस रातमा मिश्रमा हरेक घर, जुन घर रगतद्वारा सुरक्षित गरिएको थिएन, त्यस घरको पहिलो जेठो सन्तान मर्यो। ढोका वा चौकसमा रगत लगाउने काम चाहिँ विश्वासको संकेत थियो। उद्धार र छुटकारा पाउनको निम्ति ख्रिस्टमा व्यक्तिगत उद्धारकर्ताको रूपमा विश्वास गर्न र ग्रहण गर्न आवश्यक छ। प्रभु हामी सबैलाई आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।